خروج کی کتاب پرانے عہد نامے میں سے دوسرا باب اور اس کی 23 آیت سے میں پڑھنا شروع کر رہا ہوں. خروج کی کتاب اس کا دوسرا باب آیت نمبر 23. اور ایک مدت کے بعد یوں ہوا کہ مصر کا بادشاہ مر گیا اور بنی اسرائیل اپنی غلامی کے سبب سے آہ بھرنے لگے اور روئے, اور ان کا رونا جو غلامی کے باعث تھا خدا تک پہنچا, اور خدا نے ان کا کراہنا سنا, اور خدا نے اپنے عہد کو جو ابراہیم اور اسحاق اور یعقوب کے ساتھ کیا تھا یاد کیا, اور خدا نے بنی اسرائیل پر نظر کی اور ان کے حال کو معلوم کیا. اس کے بعد چھٹی آیت, تیسرا باب آیت نمبر 7 آیت, اور خداوند نے کہا میں نے اپنے لوگوں کی تکلیف جو مصر میں ہے خوب دیکھی, اور ان کی فریاد جو بیگار لینے والوں کے سبب سے ہے سنی, اور میں ان کے دکھوں کو جانتا ہوں, اور میں اترا ہوں کہ ان کو مصریوں کے ہاتھ سے چھڑاؤں اور اس ملک سے نکال کر ان کو ایک اچھے اور وسیع ملک میں جہاں دودھ اور شہد بہتا ہے, یعنی کنانیوں, ہتیوں, اموریوں, فرضیوں, حویوں اور یبوسیوں کے ملک میں پہنچاؤں. دیکھ بنی اسرائیل کی فریاد مجھ تک پہنچی ہے, اور میں نے وہ ظلم بھی جو مصری ان پر کرتے ہیں دیکھا ہے. سو اب آ, میں تجھے فرعون کے پاس بھیجتا ہوں, تو میری قوم بنی اسرائیل کو مصر سے نکال لائے. یہ آیتیں جو میں نے آپ کے سامنے پڑھی ہیں, اس کی بیک گراؤنڈ یہ ہے کہ بنی اسرائیل مصر کے اندر رہ رہے ہیں, اور ان کو یہاں پر رہتے ہوئے تقریباً 400 سال ہو چکے ہیں. چونکہ اس سے پہلے کہ اسرائیل قوم بنتی, خدا نے ابراہیم سے کلام کیا, جبکہ اس کا بھی کوئی بیٹا بھی نہیں تھا. خدا نے اس سے کہا کہ تیری نسل کے لوگ ایک غیر ملک میں پردیسی ہوں گے, اور وہ 400 برس تک ان کی غلامی کریں گے, اور پھر میں ان کو وہاں سے نکال کر لاؤں گا. 400 سال ہو گئے ہیں انہیں یہاں پر رہتے ہوئے. میں نے پہلے 2 چیپٹر پورے نہیں پڑھے, لیکن یہاں پر لکھا ہوا ہے کہ جب یوسف مصر کے بادشاہ کے بعد دوسرے درجے کا حاکم تھا, تو اسرائیلی بڑے آرام اور سکون سے رہ رہے تھے, ان کو کوئی پرابلم نہیں تھی. وہ بادشاہ مر گیا, جو کہ پہلے باب کی 8 آیت میں لکھا ہے, تب مصر میں ایک نیا بادشاہ ہوا جو یوسف کو نہیں جانتا تھا, اور اس نے دیکھا کہ ان لوگوں کی تعداد ہم سے زیادہ ہوتی جا رہی ہے, سو انہوں نے ان کو غلام بنانا شروع کر دیا, ان سے بیگار میں کام لینا شروع کر دیا. بیگار میں کام لینا کیا ہوتا ہے؟ یعنی کام کروانا لیکن پیسے کوئی نہیں دینا, یہ ہوتا ہے بیگار میں کام. یعنی آپ مفت کام کر رہے ہیں. یہ مصری ان سے کام بھی کروا رہے تھے اور ان کو پیسے بھی نہیں دیتے تھے, اور 11 آیت میں لکھا ہے جو ان سے سخت کام لے کر ان کو ستائیں. اس کا مقصد یہ تھا ان کو ستانا. پھر لکھا ہے وہ گارے سے اینٹیں ان سے بنوایا کرتے تھے, 14 آیت میں لکھا ہوا ہے, اور شہر انہوں نے تعمیر کرنا شروع کر دیے ان اینٹوں سے, جو لیبر فورس سے کام نکل رہا تھا, آؤٹ پٹ آ رہی تھی, اس سے انہوں نے شہر بنوانا شروع کر دیا. لیکن بائبل کے اندر لکھا ہے ان کی زندگی انہوں نے تلخ کر دی, ہر قسم کی خدمت لے کر, اور ان کی خدمتیں جو وہ ان سے کراتے تھے تشدد کی تھی. پھر انہوں نے سوچا کہ جتنے ان کے بیٹے پیدا ہوں ان کو مار دیا جائے, انہوں نے دائیاں جو تھیں ان کو آرڈر دیا, لیکن خدا نے رحم کیا, ان دائیوں کے دل کو بدل دیا. انہی حالات میں موسیٰ پیدا ہوا, اور پھر खुदा ने उसको मौजज़ाना तौर पर बचाया, लेकिन 40 साल तक जितनी देर वो फ़िरऔन के महल में रहा और उसके बाद बियाबान में गया, उतनी देर तक ये लोग मुसलसल गुलामी की हालत में रहे। क्या आपके ख्याल में खुदा जानता नहीं था कि मेरे ये लोग किस हाल में रह रहे हैं? जानता था। 400 साल का अरसा थोड़ा अरसा नहीं होता, बड़ा अरसा है। मेरे ख्याल में पहले चंद साल जितनी देर तक वो बादशाह रहा जो यूसुफ को जानता था, इनकी जिंदगी पर सुकून गुजरी। इसके बाद हालात सख्त और सख्तर और सख्त और सख्त होते चले गए, लेकिन रिहाई इनको कब मिले? जब ये बिल्कुल ही दीवार के साथ लग गए, इनके लिए कोई और रास्ता बाकी ना बचा, और जब ये मजबूर हो गए और इस मजबूरी के आलम में ये खुदा की तरफ मतवज्जो हुए और कराने लगे और चलाने लगे। और बाइबल के अंदर लिखा है खुदा मूसा के पास उतर आया और उसने कहा मेरे लोगों की फरियाद मुझ तक पहुंची है, मैंने उनका कराना सुन लिया है, और अब मैं तुझे भेजता हूं कि जा और उनको मिस्र की गुलामी से निकाल कर उस मुल्क में ले जा जो वसी और बड़ा मुल्क है और जरखेज मुल्क है, मैं उनको वहां तक पहुंचाना चाहता हूं। लेकिन यहां पर एक प्रिंसिपल है जिसे मैं आपको बताना चाहता हूं, वो ये है कि खुदावंद की ये मर्जी है कि हमें मुश्किलात से और परेशानियों से और बीमारियों से और आजमाइशों से रिहा करे। वो अच्छा खुदा है, बाइबल के अंदर लिखा है उसके खजाने बरकतों से भरे हुए हैं। बाइबल में लिखा है हर अच्छी बख्शिश और कामल इनाम नूरों के बाप की तरफ से मिलता है, खुदा की तरफ से मिलता है। वो हमें अच्छी से अच्छी बरकतें देना चाहता है, वो आपकी प्रॉब्लम्स दूर करना चाहता है, लेकिन इंतजार इस बात का है, वो चाहता है कि हम उसकी तरफ फिरें, उससे फरियाद करें, उससे दरखास्त करें, उसके सामने रोएं, उसके सामने चिल्लाएं, तो वो आपकी सारी मुश्किलात दूर करने के लिए तैयार है, वो करना चाहता है। लेकिन कई दफा हम उन प्रॉब्लम्स के साथ समझौता कर लेते हैं, उन प्रॉब्लम्स को मेंटली एक्सेप्ट कर लेते हैं, उस मुश्किल हालात को तस्लीम कर लेते हैं, क्योंकि अब ये तो ऐसे ही रहने हैं, क्यों ना इसके साथ एडजस्ट होकर हम जिंदगी बसर करना शुरू कर दें। हम उसे निकलने की फिक्र नहीं करते, हम उसके साथ समझौता करके उसको एक्सेप्ट कर लेते हैं और अपने आप को उसमें ढाल कर उस अंदाज से जिंदगी गुजारना शुरू कर देते। मैंने कई दफा देखा है किसी को फालज हो जाए तो वो उसका इलाज ये कर सोचते हैं कि अब क्या किया जाए, इसको किसी ने किसी तरह से तो एडजस्ट करना है। वो व्हील चेयर ले आते हैं, आजकल वो मोटराइज्ड व्हील चेयर्स हैं जो बटन दबाएं तो खुद ही चल पड़ेगी, आपको किसी दूसरे बंदे की जरूरत भी नहीं। अगर उनके घर में सीढ़ियां हैं जहां से वो नीचे जाते हैं, वो सीढ़ियां खत्म करके उसको स्लोप बनवा लेते हैं। बाथरूम में भी उस तरह की एडजस्टमेंट कर लेते हैं कि ये अकेला ही वहां पर जा रहे, हो क्या रहा है? मेरे ख्याल में यह है कि उन्होंने उस बीमारी को के साथ समझौता कर लिया है और उसके मुताबिक अपने आप को ढाल लिया है। हम भी कई दफा जब किसी मुश्किल हालत में होते हैं तो उसको किस्मत समझकर और खुदा की रजा समझकर उसको कबूल कर लेते हैं और उसे अपनी जिंदगी का हिस्सा बना लेते हैं और उसके साथ ढल जाते हैं और उसको साथ लेकर जिंदगी गुजारना शुरू कर देते हैं। ये लोग 400 साल तक इस हालत में रहे। मुझे लगता यह है कि इनकी एक पुश्त मरी है, अगली पुश्त आ गई है, उससे अगली पुश्त आ गई है, और ये वही ईंटें बना रहे हैं और वही मुशक्कत का काम कर रहे हैं। वो सोचेंगे बस लगता है अब हमारे हालात ऐसे ही रहने हैं, सो इसके मुताबिक हम अपने आप को एडजस्ट कर लेते हैं। हालांकि आसमान का खुदा اس بات کا انتظار کر رہا ہے کہ کب یہ مجھ سے فریاد کریں، کب یہ میرے سامنے چلائیں اور میں ان کو اس غلامی سے رہا کر کے اس اچھے ملک میں بن جاؤں۔ 400 سال یہ اس پرابلم میں رہے، لیکن رہائی ان کو اس وقت ملی جب انہوں نے خدا کے سامنے چلانا شروع کیا۔ کب خدا اوپر سے نیچے اترا اور اسے موسیٰ سے کلام کیا؟ اس وقت جب یہ کرانے لگے، یہ آہ بھرنے لگے، فریاد کرنے لگے کہ خدا بندو بس اب یہ ہماری برداشت سے باہر ہے، اب ہم پر رحم کر، اب ہمیں یہاں سے نکال کر لے چل۔ پھر خدا اترا، اس نے کہا میں نے اپنے لوگوں کی تکلیف جو ملک مصر میں ہے سو دیکھی ہے، میں نے ان کا چلانا سن لیا ہے، اور اب میں اترا ہوں اور تجھے بھیجتا ہوں کہ ان کو رہائی دے۔ ہماری کیا پرابلم ہے؟ آپ کس مشکل میں ہیں؟ آپ کس سچویشن میں سے گزر رہے ہیں؟ میری آپ سے ریکویسٹ یہ ہے، اس کو مینٹلی ایکسیپٹ کر کے اس کے ساتھ زندگی گزارنا نہ شروع کر دیں، بلکہ اس میں سے نکلنے کے لیے خداوند خدا کی طرف رجوع کریں۔ اسی لیے وہ آپ کو آپ کے حالات تھوڑے اور مشکل کرتا ہے تاکہ آپ اس کی طرف رجوع کریں، پھر بھی آپ رجوع نہیں کرتے وہ اور حالات مشکل کرتا ہے، پھر اور مشکل کرتا ہے۔ اس کا ٹارگٹ یہ ہوتا ہے کہ یہ میری طرف آئیں، ہم خدا کی طرف نہیں جائیں گے۔ اور سارے رستے آزماتے ہیں، ڈاکٹر بدل لیں گے، ادھر نہیں کام ہوا اور کر لیتے ہیں، کوئی اور اس کا حل سوچنے کی کوشش کریں گے، حالانکہ آسمان کا خدا ہمارا انتظار کر رہا ہے کہ کب یہ مجھ سے فریاد کریں، کب یہ مجھ سے ریکویسٹ کریں، کب یہ پکاریں اور میں ان کی مصیبت کو سن کر ان کو اس بیماری سے، اس آزمائش سے، اس مشکل سے رہائی دوں۔ وہ ہمیں رہا کرنا چاہتا ہے، وہ آپ کو اس حالت میں نہیں رکھنا چاہتا، لیکن آپ کو نکلنے والے بھی تو بننا پڑے گا نا۔ میں سوچتا ہوں ہماری برادری کے کتنے لوگ ہیں جو بھٹوں پر یہ اینٹیں ڈالنے کا کام آج بھی کر رہے ہیں اور نسل در نسل کر رہے ہیں۔ جب پیسوں کی ضرورت پڑتی ہے، بیاہ شادی آ جائے، بھول جاتے ہیں کہ ہم اینٹیں ڈال رہے ہیں یا نہیں ڈال رہے۔ انہوں نے لون لینا ہے مالک سے، جتنے لاکھ بھی لے لیں اور پھر باقی ساری عمر وہ قرضہ اتارنے میں گزار دیں گے۔ لیکن برادری میں تو واہ واہ ہونی چاہیے کہ شادی کی ہے جی فلاں بندے نے، واہ 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 کیا بات ہے، بڑے وہ پیسے تقسیم کیے ہیں، اور نتیجہ کا نکل رہا ہے اگلی نسل بھی غلامی میں، اس سے اگلی نسل بھی اسی بٹے پر ہے، اور اس سے اگلی نسل بھی اسی بٹے پر ہے۔ وہ اس میں سے نکلنے کی کوشش نہیں کر رہے کہ ہم بچوں کو آگے تعلیم دلائیں اور ان کو یہاں سے پڑھا لکھا کر اچھی جابز پر لگائیں، میری اولاد کیوں یہاں پر رہے۔ اسلام آباد کے اندر بہترین یونیورسٹیاں ہیں، کالج ہیں، یہ جو ماڈل کالج ہیں ان کی فیسیں بھی نہیں ہیں، آج کل تو فیسیں بلکہ کتابیں بھی مہیا کرتے ہیں، پھر بھی ہمارے بچے کتنے پرسنٹ ہیں بچے جو ایجوکیشن حاصل کر کے یونیورسٹیوں تک جا رہے ہیں؟ کیا ہم نکلنے کی کوشش کر رہے ہیں یا حالات سے سمجھوتا کر لیا ہے؟ میری آپ سے ریکویسٹ یہ ہے، اس کو مینٹلی ایکسپٹ کر کے کہ او بس یہ جی بس ایسے لگتا ہے جیسے لکھا ہی ایسے ہے تو ہم نے ایسے ہی رہنا ہے، تو کیوں نہ اس کے ساتھ رہنا شروع کر۔ نو نو نو، بنی اسرائیل کی طرح 400 سال نہ اس حالت میں گزار دیں، بلکہ خدا سے فریاد کریں۔ اگر آپ اس سچویشن میں کہیں خداوند میں اس میں نہیں رہنا چاہتا، میں اس میں سے نکلنا چاہتا ہوں، تو میری مدد کر، مجھے رہا کر، اور وہ سنے گا اور آپ کی رہائی کا بندوبست کرے گا۔ میری بات سمجھ رہے ہیں؟ جب تک یہ ڈیسپریٹلی ہم ہوں گے، جب تک شدت کے ساتھ نہیں چلائیں گے، جب تک اشد ضرورت ہم فیل نہیں کریں گے، یہ کرانا اور چلانا ہمارے اندر سے نہیں نکلے گا اور آپ کو اتنی دیر تک رہائی نہیں ملے گی۔ جب تک آپ پورے دل سے نہیں پکاریں گے کیونکہ انف، اب میں یہاں سے نکلنا چاہتا ہوں، مجھے ہر قیمت پر یہاں سے نکلنا ہے، پھر خدا کام کرے گا اور آپ کو رہائی مل جائے گی۔ جب آپ نیم دلی سے پکار رہے ہوں گے پھر بھی کام نہیں بنتا. لکھا نا, تب وہ مجھے پکاریں گے, ڈھونڈیں گے اور پا لیں گے جب پورے دل سے میرے طالب ہوں گے. یرمیہ کی کتاب میں لکھا ہوا ہے, خالی طالب نہیں ہونا, پورے دل سے طالب ہونا ہے. مجھے یاد ہے میں بائبل سکول میں تھا اور مجھے پاک روح کا بپتسمہ نہ ہوا. بائبل سکول کے سارے اسٹوڈنٹس اور جو سٹاف تھا وہ فکر مند تھے کہ اس کو پاک روح نہیں ملا تو اس کو پاک روح کا بپتسمہ ہونا چاہیے. سب وہ اکٹھے ہو جاتے, دعا کر رہے ہوتے, لیکن میرا دھیان کہیں اور ہوتا. ایک دن ہمارے وہ پرنسپل تھے, وہ کہنے لگے یار ہی از ناٹ ہنگری انف, یہ لگتا ہے اسے صحیح پیاس نہیں ہے, یہ دل سے صحیح چاہ نہیں رہا. اور جب تک جس کو ضرورت ہے وہ نہیں چاہے گا اتنی دیر تک کام کیسے بن سکتا ہے. باقی سارا ملا چاہے اور جس کو ضرورت ہے وہ نہ چاہے گا تو کام کیسے بن سکتا ہے. ڈیسپریٹ ہونا ہوگا, خدا یہ چیز مجھے چاہیے, یہ نہیں اچھا دعا کرتے ہیں مل گئی تو ٹھیک ہے, نہ ملی تو پھر سے. یہ نیم دلی والا رویہ. اس کی اچھی اگزامپل ہے بائبل مقدس میں لکھا ہے, یعقوب جب اپنے سسر لابن کے پاس سے نکلا اور اس کی بیویاں اور بچے پاس تھے اور اسے خبر ملی کہ تیرا بھائی عیسو جس کو تُو نے 20 سال پہلے دھوکہ دیا تھا اور دھوکے سے برکت بھی لے لی تھی اور سارا کچھ اس کا چھین لیا تھا, وہ تجھ سے ملنے کے لیے آ رہا ہے اور اکیلا نہیں آ رہا, 400 لوگ بھی اس کے ساتھ ہیں. تو یعقوب فکر مند ہو گیا. بائبل کے اندر لکھا اس نے اپنی ساری فیملی آگے بھیج دی, بچے بھی جانور بھی سب کچھ, اور یعقوب اکیلا رہ گیا اور دعا کرنے لگا. اور اسے دعا کی, خداوند میرے بھائی سے مجھے بچا. میرے خیال میں یہی دعا کر رہا ہوگا, وہ ڈیسپریٹ ہے کہ اگر خدا نے آج مدد نہ کی تو یہ میرا بھائی مجھے چھوڑے گا نہیں, کیونکہ وہ اپنے بھائی کی خصلت اور نیچر کو جانتا تھا. دعا کر رہے. کلام کے اندر لکھا ایک فرشتہ آ کر اس سے کشتی لڑنے لگا. اس نے کہا اب صبح ہو چلی, پو پھٹ چلی ہے, مجھے جانے دے. اور یعقوب نے کہا, یعقوب نے اسے پکڑ لیا. اس سے پہلے لکھا ہوا ہے اس کی ناس اس کے ساتھ کشتی کرنے میں چڑھ گئی, اس کا مطلب اس کا پٹھا جو ہے وہ کھینچ گیا. مسل پول ہو جائے تو بندہ کشتی کر سکتا ہے؟ نہیں کر سکتا, دوڑ نہیں سکتا, ہل نہیں سکتا, مشکل ہے. لیکن فرشتے نے کہا اب میں جانے لگا ہوں. تو یہ خدا تھا جو فرشتے کی صورت میں وہاں پر آیا ہوا تھا. اور یعقوب نے کہا جب تک تو مجھے برکت نہ دے میں تجھے جانے نہیں دوں گا. ویسے بندہ فرشتے کو روکنا چاہے تو روک سکتا ہے, فرشتہ جانا چاہے تو جا نہیں سکتا. لیکن نوٹ کریں, جب اس کی یہ ڈیسپریشن, شدت یا شدید خواہش خدا نے دیکھی, فرشتہ وہاں سے گیا نہیں بلکہ اس نے اس کو برکت دی, اس کا نام تبدیل کیا. اس نے کہا تو اب سے یعقوب نہیں بلکہ تیرا نام اسرائیل ہوگا, اور اس نے اسے برکت دی. اور اسی برکت میں اگلے دن جب اپنے بھائی سے ملا تو اس نے اس کو کچھ نہیں کہا, دونوں کے درمیان ٹوٹلی صلح ہو گئی. لیکن پوائنٹ یہ ہے ڈیسپریٹ ہونا. خدا یہ ڈیسپریشن ہمارے اندر پیدا کرنا چاہتا ہے. کئی دفعہ ہم چیزوں کو ایسے ایکسیپٹ ہی کر لیتے ہیں. ابھی رات کو میں بھائی نذیر سے بات کر رہا تھا, میں اسے کہہ رہا تھا کہ بھائی جی ایک کہانی میں نے سنی ہے. وہ کہنے کہ میں نے بھی پڑھی ہے اور میں نے بھی وہ پڑھی تھی. میں کہتا آپ کہانیاں اکثر یاد رکھتے ہیں کافی اچھی, مجھے تھوڑی سی وہ میں بھول گیا ہوں شاید. اور وہ کہانی اس طرح سے ہے, میں نے وہاں پر پڑھی, لیکن میں سوچ رہا ہوں کہ خدا بھی ہمارے ساتھ ایسے ہی کرتا ہے. کہ ایک بادشاہ تھا, اس واقعے میں لکھا ہوا تھا. ویسے یہ وہ یہ واقعہ بتا کر پتہ نہیں فرضی ہے یا اصلی ہے, وہ یہ بتانا چاہ رہا تھا کہ جب تک عوام اس کو ایسے ایکسیپٹ ہی کرتے رہیں گے اتنی دیر تک چینج نہیں آئے گی. وہ کہہ رہا تھا کہ ایک بادشاہ تھا, وہ اپنے لوگ رعایا کا بڑا خیال رکھتا, ان کو فیسلٹیاں مہیا کرتا. ایک دو دفعہ اس نے دربار لگایا, عوام سے پوچھا کہ کیا آپ کو کسی چیز کی پرابلم تو نہیں, سب ٹھیک جا رہا ہے, آپ کو کسی اور چیز کی ضرورت ہے؟ لوگ چپ بھی کر رہے, نہ اس کو اچھا کہا نہ بابر, مطمئن ہے کوئی بات نہیں انہوں کی. پھر ایک دو دفعہ اس نے پوچھا, اس نے اپنی کابینہ سے مشورہ کیا کہ یہ لوگ تو کچھ یعنی कोई डिमांड नहीं, मैं इनको और बरकतें देना चाहता हूं, मैं इनको और फैसिलिटेट करना चाहता हूं, लेकिन लोग कुछ कह ही नहीं रहे। एक वजीर उनका शरारती था, उसने कहा ऐसा कर इनको थोड़ी सी सख्ती करके दे, फिर ये कहेंगे कि हमें अंपायर रहम कर। उसने कहा ठीक है। पहले उसने चीजों की कीमतें बढ़ाना शुरू की, जैसे हमारी नहीं बढ़ रही ऐसे उसने कीमतें बढ़ाना शुरू कर दी। लोगों ने कोई एतराज नहीं किया, लोगों ने कहा अच्छा कीमतें बढ़ गई, चलो कोई और जरिया ढूंढते हैं, जो एक जॉब कर रहा था उसने दो दो शुरू कर दी। जैसे भी उन्होंने यानी अपने आप को एडजस्ट कर लिया, लेकिन रिक्वेस्ट नहीं की कि कीमतें कम कर दे। उसने फिर मीटिंग की, उसने कहा क्या लोगों ने कोई रिक्वेस्ट की है, कहा है कि कीमतें कम कर दो? नहीं। अच्छा, ओके। जो इर्द गिर्द के गांव से शहर में नौकरी के लिए आते हैं, दरवाजों पर पहरेदार बिठा दो जिनके हाथ में डंडे हों, और वो लोगों को लाइनें बनवाएं, और हर आदमी ऐसे ही नहीं अंदर आएगा, हर आदमी को ऐसे चेक करके लाइनें बनवाकर सही तरीके से उनको अंदर लाया जाए। उसका मकसद था कि मैं सख्ती करूंगा, फिर ये मेरे पास आएंगे फरियाद करेंगे कि ये जरा काम सही कर दे तो मैं ठीक कर दूंगा। लोगों ने लाइनें जब बनना शुरू हो गई तो जो 4 बजे आते थे उन्होंने 2 बजे आना शुरू कर दिया, क्योंकि लाइन में खड़ा होना है। बादशाह के पास फिर रिक्वेस्ट नहीं की। उस वजीर ने कहा ये लोगों ने तो अभी भी कुछ नहीं शिकायत की, ये तो बोल ही नहीं रहे, क्या किया जाए? उस वजीर ने कहा अब ऐसा कर, जब जब ये आए हर आदमी को चेक करके एक एक जूता मार कर इनको शहर में भेजो, फिर शायद बोलेंगे। उसने कहा ठीक है जी। उन्होंने अगले दिन से ये प्रैक्टिस शुरू कर दी कि जब आते लोगों को चेक करते और एक उनको जूता मारते और फिर उनको अंदर जाने देते। हफ्ते बाद बादशाह ने फिर पूछा, हाँ जी किसी तरफ से कोई लोगों ने शिकायत की है, कोई रिक्वेस्ट की है कि ये? उसने कहा हाँ कुछ लोग आए थे और उन्होंने आकर ये कहा कि जनाब ये जो जूते मारने वाले लोग आपने मुकर्रर किए हुए हैं इनकी तादाद ज्यादा कर दे, चूंकि देर हमें बड़ी हो जाती जूते खाते खाते, हमने टाइम से नौकरी पर जाना होता है और ये बंदे थोड़े हैं, बंदे जरा ज्यादा कर दिए जाएं ताकि हम जल्दी जल्दी जूता खा के आराम से जल्दी से अंदर चले जाएं। बादशाह परेशान हुआ, यार उसने कहा मेरी अवाम भी कैसी अवाम है, मैं इनको बरकतें देना चाहता हूं, मैं इनको फैसिलिटेट करना चाहता हूं, लेकिन ये जूते खाने पर ही बड़े मुतमिन हैं, बल्कि ये चाह रहे हैं, रिक्वेस्ट भी की है तो ये की है कि जूते मारने वाले की तादाद बढ़ा दी जाए। हमारा भी हाल ऐसा ही नहीं होता, हम कई दफा बजाय इसके कि प्रॉब्लम में हो तो उसको कबूल कर लें, उसको एक्सेप्ट कर लें, समझ लें कि बस ये हमारी तो किस्मत में ऐसे लिखा, क्यों ना हम बादशाहों के बादशाह के पास चले जाएं और उसे कहें खुदावंद ये हमारी प्रॉब्लम है, इसको दूर कर दे, हम पर रहम कर और हमें इससे आजादी दे और रिहाई दे। और बनी इसराइल को रिहाई और आजादी कब मिली? जब चिल्लाने लगे। सो आज का मैसेज यही है, इसी बात को याद रखना है कि प्रॉब्लम्स आ जाए तो उनको ऐसे ही एक्सेप्ट करके अपनी जिंदगी का हिस्सा ना बना लें, उसे निकलने की हमने कोशिश करनी है, उनका हल ढूंढना है, खुदा की हजूरी में आना है, चिल्लाना है, पुकारना है, और जब तक वो शिद्दत और जरूरत हम फील नहीं करेंगे उतनी देर तक खुदा आपकी प्रॉब्लम्स को दूर नहीं करेगा। अगर तो हम बस सहने वाले ही बन गए तो फिर नहीं बात बनेंगे, हमें निकलने वाले बनना है। हमने वैसे यीशु किस लिए आया? हमें रिहाई देने के लिए आया, हमें आजादी देने के लिए आया। मैं आया ही इसलिए कि वो जिंदगी पाए और कसरत की जिंदगी पाए। लेकिन कई दफा हम उसकी उसकी अशद जरूरत को फील नहीं करते हैं, और जब तक वो शिद्दत नहीं आएगी उतनी देर तक आसमान का खुदा आपको जवाब नहीं देगा। एक और वाक्य मेरे साथ अगर आप देखें सैमुएल की किताब में, इसकी बड़ी अच्छी एग्जाम्पल है इसी वाक्य की, पहला सैमुएल पहला बाब, यहां पर एक आदमी का नाम है अलकाना, उसकी बीवी का नाम है हिदना, दूसरी बीवी का नाम है फिनना। मुझे नहीं पता इनकी कितनी उम्र थी लेकिन काफी उम्र के थे। पहला बाब और उसकी चौथी आयत को अगर आप पढ़ें तो यहां पर लिखा है कि عہد کا صندوق اس وقت ایک شہر تھا سیلا وہاں پر تھا. اور تیسری آیت میں لکھا ہوا ہے یہ شخص ہر سال اپنے شہر سے سیلا میں رب الفاظ کے حضور سجدہ کرنے اور قربانی گزارنے کو جاتا تھا. کتنی بار جاتا؟ ہر سال. مجھے نہیں پتا کتنے سال اسے ہو گئے جاتے ہوئے, جا رہے ہیں قربانی کرتے ہیں, سجدہ کرتے ہیں, پرستش کرتے ہیں اور واپس آ جاتے ہیں. اس کی بیوی حنا تھی جو بے اولاد تھی, جب سے شادی ہوئی ہے اس کی اولاد نہیں ہے, جا ہر سال رہے ہیں. لیکن اب یہ ہوا کہ اس دوسری اس کی بیوی نے اس کو ستانا شروع کر دیا. لکھا وہ اس کو ستا رہی تھی اور الکانہ اس کو خوش کرنے کی کوشش کرتا, باقیوں کو ایک حصہ دیتا, حنا کو دگنا حصہ دیتا, وہ اس کو تسلی دیتا کیوں روتی ہے تو, کیوں غم کرتی ہے. لیکن بائبل کے اندر لکھا ہے جب وہ سیلا میں کھا پی چکے تو کاہن ایلی کاہن ہیکل کی چوکھٹ کے پاس بیٹھا ہوا تھا اور 10 آیت میں لکھا ہے اور وہ نہایت دلگیر تھی اور دعا کرنے لگی خدا سے اور زار زار رونے لگی. آج یہ ہر سال ہی رہے ہیں, ضرورت اتنے سالوں سے ان کی وہی ہے جو پچھلے سال بھی تھی, اس سے پچھلے سال بھی تھی, اس سے پچھلے سال بھی تھی. لیکن کب خدا نے ان کی دعا کا جواب دیا؟ جب انہوں نے شدت کی ضرورت کو فیل کیا اور زار زار رونے لگے, خدا سے فریاد کرنے لگی, خدا نے اس کی دعا کو سنا اور اس کی دعا کے جواب میں اسے سیموئل عطا کیا. جتنی دیر تک آپ ایسے روٹین کی بات اسے سمجھتے رہیں گے, اس کو معمولی بات ہی سمجھیں گے, اتنی دیر تک کام نہیں بنے گا. وہ ڈیسپریشن ہمارے اندر آنا ضروری ہے, وہ خدا کی غیرت, وہ خدا کے لیے جذبہ, وہ شدت کے خدا یہ مجھے چاہیے. ڈو اور ڈائی والی سچویشن جب تک نہیں پیدا ہوگی اتنی دیر تک بات نہیں بنے گی. یعقوب کی طرح خدا جب تک تو مجھے برکت نہ دے میں تجھے نہیں جانے دوں گا, یہ والا رویہ جب تک نہیں آئے گا اتنی دیر تک بات نہیں بنی ہے. ہر آدمی کے نیچر فرق ہوتی ہے, ہر آدمی اسی سچویشن کو فرق نظر سے دیکھتا ہے. میں بائبل میں پڑھ رہا تھا کہ اسرائیلی اور فلسطین مقابلے پر تھے, جنگ ہونے کو تھی, ادھر فلسطینیوں کی فوجیں ہیں ادھر اسرائیلیوں کی فوجیں ہیں, اور فلسطینیوں کی فوج میں سے ایک بڑا قداور آدمی نکلتا ہے جس کا نام جاتی جولیت ہے. کتنا قد ہے؟ تقریباً 9 فٹ قد ہے. ایک دن میں نے وہ سندھ کا بڑا جو لمبا بندہ ہے کیا 7 فٹ اس کا کچھ قد ہے, 7 فٹ کچھ انچ ہے, وہ جا رہا تھا تو لگ رہا تھا کہ یہ بڑا لمبا آدمی ہے. یہ آدمی جو 9 فٹ کا ہوگا یہ کیسے لگتا ہوگا؟ 9 فٹ اس کا قد ہے. اور جب یہ نکلا اور للکارنے لگا کہ ہم فلسطین ہیں تم خداوند کے ماننے والے ہو, اپنے میں سے کوئی آدمی نکالو جو نکل کر میرا مقابلہ کرے, میں تمہاری فضیحت کرتا ہوں, فضیحت کا میں توہین کرتا ہوں, چیلنج کر رہا ہوں. اور کلام کے اندر لکھا ہے 40 دن تک یہی لفظ کہتا, صبح بھی نکلتا اور شام کو بھی نکلتا, اور کسی وہ سب ہی سن رہے تھے. لیکن آج داؤد اپنے بھائیوں کی خبر لینے کے لیے لشکر گاہ میں پہنچا ہے, اور جب وہ پہنچا تو لشکر میں ہلچل اس نے دیکھی. اس نے کہا کیا ہوا ہے؟ اس نے کہا یہ دیکھ رہا تو آدمی نکلا ہے اور یہ 40 دن سے ایسے ہی کر رہا ہے. اس نے جب سنا تو اس کے دل کے اندر کچھ ہوا. اس نے کہا یہ ایک غیر قوم بندہ نامختون فلسطی ہوتا کون ہے کہ زندہ خدا کی فوجوں کی یہ اس طرح سے اس کی تذلیل کر رہا ہے, یہ ہوتا کون ہے؟ خدا ہمارے ساتھ ہے اور اگر کوئی نہیں جاتا تو میں جانے کے لیے تیار ہوں. اس کا مطلب ہے وہی چیلنج ساری فوج سن رہی تھی 40 دن تک, وہی بات داؤد نے سنی ہے اور صرف ایک ہی بات سنی ہے, اور اس کا دل ایسے غم زدہ ہو گیا. اسے فیل کیا کہ یہ تو میرے خدا کی توہین ہو رہی ہے, یہ میں اس کو برداشت نہیں کر سکتا, اور اگر اور کوئی نہیں جاتا تو میں جانے کے لیے تیار ہوں. اور یہی اس کا سٹیپ اٹھانا اسرائیل کے لیے فتح کا باعث بن گیا. ہمارا کیا حال ہے؟ कि हम किसी भी बात को लेकर उसको ऐसे लाइट लेते हैं और नॉर्मल और रूटीन की बात समझते हैं और बर्दाश्त ही करते रहते हैं। मेरे ख्याल में इसराइल का सारा लश्कर और साउल 40 दिन तक उसको बर्दाश्त करते रहे। पहले दिन जब वो निकला होगा वो थोड़ा उन्होंने फील किया होगा, दूसरे दिन थोड़ा कम फील किया होगा, तीसरे दिन थोड़ा और कम फील किया होगा, और चौथे पांचवें दिन तो वो उसके आदि हो गए होंगे। तो ये तो ऐसे ही कहता रहता है, इसकी कोई बात नहीं, आइए उसको एक्सेप्ट ना कर ले मेंटली, उसके मुताबिक ढाल ना ले अपने आप को, उसके साथ जीना ना शुरू कर दें, बल्कि उसको खुदा की तरफ से एक मौका समझें कि ये एक चैलेंज है खुदा ने जो हमारे सामने रखा है, हमने इसको इस पर गालब आना है और हमने इस पर फतह पानी है। क्या ये शिद्दत, ये जरूरत, ये डेस्परेशन हमारे अंदर आएगी नहीं जब तक, उतनी देर तक खुदा के वो मौजज़े, वो आजादी, वो रिहाई हमारे अंदर आ नहीं सकती है। आज हमें जरूरत इस बात की है कि खुदावन मेरे अंदर वो बेदारी दे कि मैं तेरे सामने पूरी शिद्दत के साथ चिल्लाने वाला बन जाऊं, चिल्लाएं कि ये मेरी जरूरत है, आज ही ये पूरी हो, जब अगर ये ना पूरी हुई तो मेरा गुजारा नहीं हो सकता। आपको पता है जब खुदावन यीशु जा रहा था और यरू के रस्ते से जा रहा था और यरू के बाहर एक अंधा आदमी बैठा हुआ था जिसका नाम बरतमाई था, बरतमाई ने अंधा है नजर नहीं आता, लेकिन उसने लोगों के जाने का शोर जब सुना तो उसने कहा कौन है, क्या क्या हो रहा है, कौन जा रहा है, उसे बताया गया कि यीशु नासरी है जो जा रहा है। उसने सुन रखा है कि यीशु अंधों को भी अच्छा कर देता है, लंगड़ों को भी चला देता है, मुर्दों को भी जिंदा कर देता है। उसे फील किया कि आज मेरे लिए चांस है कि यीशु मेरे पास से गुजर रहा है, और उसने चिल्लाना शुरू कर दिया। बात हम आज क्या सीख रहे हैं, चिल्लाना है खुदा के सामने। जब वो चिल्लाने लगा तो लोगों ने उसे चुप कराया, कहा चुप कर, तेरे लिए कहां से यीशु के पास टाइम है, वो बड़ा बिजी है, खामोश। आज भी जब लोग फरियाद करना शुरू करते हैं, चिल्लाते हैं, बहुत से लोग हैं जो आपको चुप करवाने वाले होंगे, शट अप, शोर ना कर, दुआ खामोशी से भी हो सकती है, संजीदगी से कदम रख, कई ऐसी वो आपको रेफरेंस पेश करेंगे। लेकिन ये आदमी जानता था कि मेरी जरूरत है, आज मेरी जरूरत पूरी हो सकती है, खुदावन यीशु नजदीक है और मेरे लिए चांस है। तो कलाम के अंदर लिखा है ये और भी बुलंद आवाज से चिल्लाने लगा, ए यीशु इब्ने दाऊद मुझ पर रहम कर। और कलाम में क्या लिखा हुआ है, यीशु जा रहा है, शायद उससे आगे निकल चुका है और यीशु रुक गया। लोग हैरान हुए होंगे किसको क्या हो गया, उसने कहा इस अंधे को इधर मेरे पास लेकर आओ। वही लोग जो थोड़ी देर पहले उसे चुप करवा रहे थे अब उसके पास गए हैं, कहने लगे उठ वो तुझे बुलाता है। खुदावंद यीशु हमारी फरियाद को सुनता है, उसके निगाह उसके मुकद्दसों पर है और उसके कान उनकी दुआ पर लगे हुए हैं। उसने उसे कहा इसे मेरे पास लाओ और वो इतना जोश में था, उसे आइडिया था कि क्या होने वाला है, उसने अपना वो कपड़ा वहीं पर फेंक दिया, पता नहीं कपड़ा बिछा कर बैठा हुआ था, ये ऊपर लिया हुआ था कि लोगों को दूर से नजर आए कि ये बरतमाई है, कोई ना कोई तो उसकी आइडेंटिफिकेशन होगी, लेकिन उसने वो कपड़ा फेंक दिया। उसे फील किया कि ओके अब वो मुझे बुला रहा है, अब मुझे इस कपड़े की जरूरत नहीं पड़ेगी। वो गया, यीशु ने उसको अच्छा कर दिया, उसको शफा दे दी। कब उसको शफा मिल गई, हालांकि और भी इतने लोग मौजूद थे, जब उसने चिल्लाना शुरू किया और उसे फरियाद करना शुरू की और बुलंद आवाज से पुकारने लगा तो खुदा ने उसकी फरियाद को सुन लिया। जितनी ज्यादा आप शिद्दत को फील करेंगे उतने ज्यादा कई दफा वॉल्यूम भी आपका बड़ा होता है। अगर आप आहिस्ता आहिस्ता दुआ करें बड़े बड़ी नजाकत के साथ के, ऐसे मेरा गला ही ना खराब हो जाए तो इसका मतलब आप उसको इतना सीरियस नहीं ले रहे, यू आर नॉट सीरियस इनफ। हमें संजीदा होने की जरूरत है, अगर तो वाकई आप जरूरतमंद हैं और खुदा आपके अंदर वो शिद्दत पैदा करना चाहता है। शायद यही वजह है क्या आपकी मुसीबत और बढ़ जाती है, आप फिर भी नहीं आते खुदा के पास, फिर वो और बढ़ जाती है, आप फिर भी नहीं आते, फिर वो और बढ़ जाती है। और आप सोचते हैं मेरी मुसीबतें खत्म ही नहीं हो रही, पता क्यों नहीं हो रही, क्योंकि खुदा आपको जहां लाना चाहता है वहां पर आप आ नहीं रहे, वो आपको अपने पास लाना चाहता है, वो चाहता है कि आप उससे फरियाद करें और वो आपकी सुनता है, वो आपको बरकतें देना चाहता है, लेकिन आप चिल्लाने और आ भरने और कराहने के लिए जब तक रेडी नहीं होंगे, खुदावंद आपकी फरियाद सुनकर आपको रिहाई कैसे देगा। यही वो बात है जहां पर खुदावंद खुदा हमें लाना चाहता है। आज कोई यहां पर है जो पता नहीं कितनी देर से प्रॉब्लम्स में चल रहा है, लेकिन खुदा आपको रिहाई देना चाहता है। वो चाहता यह है कि आप उसको पुकारें और वो आपको जवाब, उसने वादा नहीं किया मांगो तो तुमको दिया जाएगा, ढूंढो तो पाओगे, दरवाजा खटखटाओ तो तुम्हारे लिए खोला जाएगा, हमने मांगना होगा। इसीलिए वो आपको इस स्टेज पर लाना चाहता है। बनी याद रखें, बनी इसराइल 400 साल तक मुश्किलात में रहे, लेकिन मुश्किलात बढ़ती चली गई, लेकिन रिहाई उनको फिर मिली जब उन्होंने चिल्लाना शुरू किया। आइए खड़े हों खुदा की हजूरी में, अपनी फरियाद आज खुदा के सामने रखें और से कहें खुदावंद मुझे समझ आ गई है कि मुझे रिहाई क्यों नहीं मिल रही, क्योंकि मैं उस शिद्दत से अपनी जरूरत को लेकर तेरे हजूर में आया नहीं हूं जैसे तू चाहता है। हालेलुया, हालेलुया।